الرحيم الحمد لله رب العالمين والصلاة والسلام على أشرف الخلائق أجمعين سيدنا وسيد الأولين والآخرين حبيبنا وحبيب إله العالمين إمام المرسلين وخاتم النبيين أبي القاسم المصطفى محمد وعلى أهل بيته الطيبين الطاهرين الهداة المهديين المعصومين المظلومين واللعنة الدائمة على أعداء الدين أجمعين أما بعد فقد قال الله تعالى عز اسمه في محكم كتابه ومتقن خطابه بسم الله الرحمن الرحيم يا أيها الناس اعبدوا ربكم الذي خلقكم والذين من قبلكم لعلكم تتقون صدق الله العلي العظيم ایک اور بلند تر صلوات اس سلسلہ مجالس کی یہ آج چوتھی اور آخری مجلس ہے جس میں ہم ذکر علی کے سہارے سے آداب بندگی سیکھ رہے ہیں اور یاد رکھیے کہ یہ ممکن نہیں ہے یہ ممکن نہیں ہے اب کسی کے لیے کہ وہ حق بندگی ادا کر سکے طریقہ علوی کو چھوڑ کر اس کائنات میں علی اس ذات گرامی کا نام ہے جس نے فرشتوں کو آداب بندگی سکھائے ہیں انسان کے شمار و قطار امیر المؤمنین علی ابن ابی طالب علیہ الصلاۃ والسلام کی ذات گرامی مقرر عرض کیا ہے میں نے اور مجھ جیسے نہ جانے کتنوں نے یہ بات دہرائی ہے غالباً کل بھی یہ جملہ عرض کیا تھا پرسوں بھی یہ جملہ عرض کیا تھا زمانہ گزرتا جاتا ہے لیکن ابھی بھی علی ابن ابی طالب کی معرفت کا حق ادا نہیں ہو پاتا اور جب علی جو ایک عبد ہے عبد علی کے عبد ہونے میں کوئی شبہ نہیں ہے جو علی کو عبد نہ مانے وہ خود علی کی تکذیب کرنے والا ہے جو علی جیسے عبد کی معرفت حاصل نہ کر سکے وہ علی کے معبود کی معرفت کیسے حاصل کرے یہ مرحلے آسان نہیں ہیں اور قابل فخر ہیں آپ مقام شکر ہے آپ کے لیے آپ کا وجود معلوم ہے کیا ہے آپ کی فضیلت میں قرآن مجید کی ایک آیت یاد آ رہی ہے اس وقت مجھے آپ کی فضیلت کی دنیا میں ان سب کی فضیلت میں جن کے دلوں میں علی کی محبت ہے جن کے دلوں میں علی ابن ابی طالب کی چاہت ہے जिनके दिलों में वो तड़प है कि किसी सूरत से अली तक पहुंच जाएं। इस जिक्र का मकसद क्या है अगर जात तक पहुंचना मकसूद ना हो? अगर जात तक पहुंचना मकसूद ना हो तो फिर जिक्र की गरज व गायत क्या है? असल मकसद है ज़ात-ए-गिरामी तक पहुंचना। आयत पढ़ने से पहले, आयत की तरफ इशारा करने से पहले एक हदीस नबवी और एक हदीस अलवी के का जिक्र करता चलूं। खुद अमीरुल मोमिनीन अली इब्न अबी तालिब अलैहि सलातु वस्सलाम फरमाया है कि अल्लाह ने मुझे ऐसे चाहने वाले दिए कि अगर उन्हें मेरी मोहब्बत में टुकड़े टुकड़े कर दिया जाए तब भी वो हमारी मोहब्बत छोड़ने वाले नहीं है। अमीर उल मोमिनीन की मोहब्बत के ताल्लुक से खुद हजरत सरवर कायनात खातमुन नबीयीन सल्लल्लाहु अलैहि व आलिहि वसल्लम की हदीस गिरामी कल भी इशारा कर चुका हूँ उसकी तरफ, और एक थोड़ी है कितने मकामात पर अली की फजीलत और अली की मोहब्बत और अली की मोहब्बत की फजीलत और अली की मोहब्बत रखने वालों की फजीलतों का जिक्र ज़बान मुबारक के खातम पर आया है। उस में से भी, उस मजमूए अहादीस में से भी बाद अहादीस का खुलासा मजमून यही है कि अली अल्लाह ने तुम्हें ऐसे चाहने वाले दिए हैं कि उन्हें अगर तुम्हारी मोहब्बत की राह में बार बार मौत आए और बार बार उन्हें जिलाया जाए तब भी वो तुम्हारी मोहब्बत से दस्तबरदार होने वाले हैं। और ये हक है और ये तासीर है दुआए हजरत इब्राहिम की। आपके दिलों में मोहम्मद की मोहब्बत, अली की मोहब्बत, आले अली और आले रसूल की मोहब्बत तासीर दुआए इब्राहिम है। जब जनाब इब्राहिम ने जनाब इस्माइल को लाकर मक्के में जमजम के करीब छोड़ दिया था, जब जमजम खाक के पर्दे में था, जमजम नुमाया नहीं था, खाने काबा की इमारत मौजूद नहीं थी, खाने काबा की बुनियादें भी रेत में छुपी हुई थी, उस वक्त लाकर जब जनाब इस्माइल और उनकी वालिदा गिरामी कद्र को छोड़ा था तो दुआ फरमाई थी। क्या दुआ फरमाई थी? परवरदिगार मैं अपनी जुर्रियत को इस वादिये गैर दीजा में छोड़ कर जा रहा हूँ, ए परवरदिगार इन्हें इसलिए छोड़ कर जा रहा हूँ ताकि ये तेरे जिक्र को कायम करें, नमाज कायम करें, और परवरदिगार तुझसे मेरी ये तलब है कि लोगों के दिलों को इनकी तरफ मोड़ दे। लोगों के दिलों को तो कयामे कयामत तक लोगों के दिल अगर रसूल और आले रसूल की तरफ मुड़े रहेंगे, मायल होते रहेंगे, उन दिलों में मोहब्बत रहेगी तो ये तासीर है दुआए इब्राहिम है। रब्बे इन्नी अस्कंतु ज़ुर्रियती بواد غیر ذی زرع عند بیتک المحرم، یہ آیت سورہ مبارکہ ابراہیم میں ہے، آپ حضرات ملاحظہ فرما لیجئے گا، جہاں دعا فرمائیے کہ پروردگار لوگوں کے دلوں کو ان کی طرف مائل کر دیں۔ تو یہ آیت گرامی، یہ آیت قرآنی آپ کی فضیلت میں ہے اگر آپ اپنے دل میں محبت علی محسوس کرتے ہیں، اگر آپ اپنے دل میں محبت آل علی محسوس کرتے ہیں تو شکر کیجئے کہ آپ مشمول دعائے ابراہیم ہیں۔ معمولی شرف نہیں ہے۔ اور اب ذرا ایک ایسی مثال عرض کروں جو بہت عملی بھی ہے، اور جس کے بعد یہ جملہ پھر دہراؤں گا تو سمجھ میں آئے گا کہ علی اور کردار علی اور سیرت علی، طرز بندگی علی، مقام معرفت علوی عام انسانوں کے لیے ناقابل فہم ہے۔ کتنی کوشش ہے ناقابل فہم۔ اور یہ ہمارا ناقابل فہم کہنا بھی ایک فہم کی بنیاد پر ہے۔ یہ ناقابل فہم کہنا یہ نافہمی کی بنیاد پر نہیں ہے، یہ فہم کی بنیاد پر ہے۔ نہ جانے کتنے صحیفے کھنگال کر، کتنی سیرت کی کتابیں پڑھ کر، کتنی فضیلت علی میں نازل ہونے والی آیتوں کا مطالعہ کر کے اور ان کی تفسیریں دیکھ کر پھر اس نتیجے پہ پہنچتا ہے ذہن کہ علی اتنا بلند ہے کہ اس تک ہمارے ذہن پہنچ نہیں سکتے۔ علو کا الزام دینے والے، بس ایک جملہ میرا یاد رکھیں، علی علو کی منزل پر ہے، غلو ممکن نہیں آئے۔ علی اس علو کی منزل پر ہے جہاں غلو ممکن نہیں آئے۔ نیچے کا نقطہ اٹھا کر اوپر رکھنے کی کوشش نہ کیجیے۔ علی اس علو کی منزل پر ہے جہاں غلو ممکن نہیں ہے۔ پہلے بھی غالباً کہہ چکا ہوں، علی کے باپ میں بس یہ ممکن ہے کہ یا مشرک ہو جائیں یا مومن رہ جائیں۔ علی کے باپ میں غلو وغیرہ کی بات نہ کریں، اگر شرک کو آپ غلو کہیں تو تسلیم، ورنہ علی کے باب میں غلو ممکن نہیں ہے۔ یا مشرک ہو جائیے یا علوی رہیے، خدا کو خدا، علی کو علی کہیے تو مومن آئیں، علی کو خدا کہہ دیجئے تو مشرک ہیں۔ علی کی حکمت، علی کی شجاعت، علی کی سخاوت، علی کا مقام عصمت، علی کی عفت، علی کی غیرت، علی کی ہر صفت اس نامتناہی حد تک پہنچی ہوئی ہے جہاں انسان کا ذہن تھک ہار کے رہ جاتا ہے۔ کیا ایسی بھی شجاعت ممکن ہے؟ کیا ایسا بھی علم ممکن ہے؟ کیا ایسی بھی سخاوت ممکن ہے؟ اکثر دنیا میں بیچارے وائزین شیوخ وائز حقیقی وائز کا درجہ بہت بلند ہے, مگر یہ جو بیچارے کرائے کے وائز ہوتے ہیں جن کے لیے وعظ کرنا ایک پیشہ ہے, پیشہور وائز, اس کی خدا کے ہاں کوئی قیمت نہیں ہے. پیشہور وائز اس کی خدا کے ہاں کوئی قیمت نہیں. یہ سخن فروش ہے, اس سے زیادہ کچھ نہیں. پیشہور وائز سخن فروش ہے, اس سے زیادہ کوئی حیثیت نہیں. بے عمل عالم علم فروش ہے, اس سے زیادہ اس کی کوئی حیثیت نہیں. یہ لوگ بیچارے تاریخ پڑھتے ہیں, اور تاریخ بھی کیا پڑھتے ہیں, سفید سفید صفحوں پر کالے 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 حرف پڑھ لیتے ہیں. بین السطور جو بیاض ہے, جو نور معنی ہے, اس تک کہاں پہنچتے ہیں؟ کالے کالے حرف پڑھ لیتے ہیں بس, ان حرفوں کے پیچھے, ان لفظوں کے پیچھے, ان عبارتوں کے پیچھے جو لطائف ہیں, جو حقائق ہیں, جو اشارات ہیں, جو معانی ہیں, ان تک کہاں پہنچتے ہیں؟ یہ عموماً رسول و آل رسول, علی اور آل علی کے باب میں فقر کا تذکرہ بہت کرتے ہیں. فقر, ناداری, فاقہ. ایک صلوات پڑھتے ہوئے آگے آ گیا, مل کر ایک بلند تر صلوات پڑھیں. اور اس میں تاریخ نگاری کے اس طرز میں محبت و معرفت کم شامل ہے, نادانی, جہالت اور عداوت زیادہ شامل ہے. عداوت, رسول و آل رسول, علی اور آل علی کے دشمنوں نے جو تاریخیں لکھیں, اور زیادہ تر انہی نے لکھیں, اس میں کوشش یہ تھی کہ ہر اعتبار سے ان کے مرتبے کو گھٹا کر دکھایا جائے. چنانچہ ان کے فقر و فاقے کا بھی ذکر جس معنویت کے ساتھ آنا چاہیے تھا, اس معنویت کے ساتھ کم ہے, دوسرے انداز سے ہے. مثلاً جناب ابو طالب, والد گرامی علی ابن ابی طالب, کی سیرت زندگی میں یہ لکھنا کہ وہ فقیر تھے, نادار تھے, اور ایسے فقیر تھے, ایسے نادار تھے کہ اپنے بچوں کی, چار بیٹوں کی بھی کفالت نہیں کر سکتے تھے. تاریخ کا یہ بیان کسی ہوشمند کی سمجھ میں آ سکتا ہے؟ تاریخ کا یہ بیان کسی ہوشمند کی سمجھ میں آ سکتا ہے جسے اللہ نے مکے کی سیادت کا شرف عطا کیا ہو, جو اللہ کے گھر کا طواف کرنے والے, کرنے کے لیے آنے والے تمام حجاج کی کفالت کرتا ہو, اس سید بطحا, سید عرب, سید قریش, قمر ہاشمی,
قمر حیدری, محمد
اس آفتاب کمال کے لیے یہ جملہ کہ وہ اپنے چار بچوں کا بھی چار بیٹوں کی کفالت نہیں کر سکتے تھے معقول بات خدا کی قسم دامن وقت میں گنجائش نہیں ہے کہ میں اس وقت تجزیاتی گفتگو کروں کوٹ کروں تجزیے کروں مورخین کو رسوا کروں اور ٹھیک ہی ہے جو رسوائے سر بازار ہوں انہیں اور ہم کیا رسوا کریں ہمارا مقام بھی اس سے کہیں بلند ہے کہ ہم بازار میں بکنے والوں کو مزید رسوا کریں بازاروں اور درباروں میں بک جانے والے ان کا مقام اسی سے ظاہر ہو جاتا ہے کہ کس دنی دنیا کے بندے تھے بہرحال اس طرح کے بیانات اب وہ طالب نادار تھے اپنے چار بچوں کی بھی کفالت نہیں کر سکتے تھے تو ان کے بچے بانٹ لیے گئے ارے یہ اہتمام الہی تھا ایک خاص سبب سے کہ علی آغوش مصطفیٰ میں آ جائیں قدرت کو معلوم تھا نا کہ بعد میں پوری امت محمد سے اور محمد کے ناصر سے انتقام لینے کے لیے ابو طالب کو کافر کہے گی اس لیے اہتمام تھا کہ علی آغوش نبوت میں آ جائیں آغوش نبوت میں آ جائیں تاکہ علی کی عصمت ہر اعتبار سے ہر بحث سے ہر سوال سے ہر تساؤل سے بلند ہو جائے اور دنیا جو ابو طالب کو کافر کہتی ہے وہ ابن ابو طالب کو کرم اللہ وجہہ کہنے پر مجبور ہو جائے حکمتیں اللہ کی حکمتیں کون ہے بجز اسی علی حکیم کے جو اللہ کی حکمتوں کو سمجھ سکے یہ ہے نا میرا 20 برس پرانا جملہ ہے وہ خالق علی عظیم ہے یہ اس کا مخلوق علی حکیم ہے عظیم قادر ہے نا خدا قادر ہے یا نہیں ہر طرح سے قادر ہے وہ جناب موسیٰ کو مادر موسیٰ کی آغوش ہی میں محفوظ نہیں رکھ سکتا تھا پال نہیں سکتا تھا یہ کیا ضرورت تھی کہ مادر موسیٰ سے کہا دریا میں ڈال دو اور پھر ہم اسے پہنچائیں گے اور پھر فرعون کے دربار میں رکھیں گے اور تمہیں دوسرے طرف سے دودھ پلانے کے لیے بھیج دیں گے تمہاری بھی آنکھیں ٹھنڈی رہیں گی موسیٰ بھی محفوظ رہیں گے ارے یہ حکمت ہے نا تو یہ ایسے ہی حکمت تھی کہ ابو طالب کے آغوش میں علی رہیں گے تو بعد میں دنیا کہے گی کافر باپ کے گھر میں رہتے تھے کیا پتا کتنے بتوں کو سجدہ کیا اس इसलिए कहा मोहम्मद तुम अपनी आगोश तरबियत में ले लो ताकि ये मजबूर हो करम अल्लाह वजहू कहने पर, ये मजबूर हो ये कहने पर। ये अली वो है जिसने कभी किसी बुत के आगे सजदा नहीं किया, करता कैसे? ये अली वो है कि इसके पैदा होते ही तमाम बुतों ने इसे सजदा किया। अली है ये उस बुलंदी पर है जो हमारे आपके लिए काबिल फहम नहीं है। कैसे काबिल फहम नहीं, बस उस नुक्ते तक ला रहा हूँ। जिला वाला अबू तालिब फकीर थे, तो रसूल खुद भी फकीर थे, कहा करते थे अल फकर फकरी। हाँ वो फकर है, उसके अपने मानी है, मगर जाहिर परस्तों ने मौलानाओं ने कभी कभी सलीस जबान भी इस्तेमाल कर लेनी चाहिए ना। आप लोगों को शिकायत रहती है कि मैं बहुत सकील इस्तेमाल करता हूँ, बेचारे मौलानाओं ने रसूल के फकर को और आले रसूल के फकर को अजब अंदाज से बयान किया है, और खास तौर से अली इब्न अबी तालिब के फकर। जिस जिस तरह बयान किया है, मैं बयान करूंगा तो बिखर जाऊंगा, आपको अंदाजा नहीं कितना जब्त करके तकरीर करता हूं। जो इबारतें लिखी है ना, इतनी पस्त इतनी रकीक इबारतें हैं जो अपने लिखने वालों की जलालत की खबर देती है। कैसे रकीक थे, कैसे पस्त थे। अगर ये देखना हो, थोड़ा सा वक्त में बिल्कुल गुंजाइश नहीं, अगर ये देखना हो कि अमीरुल मोमिनीन की जाती दौलत और सरवत कितनी थी, जाती दौलत सरवत जायदाद प्रॉपर्टी, तो आपके वक्फनामे को देख लीजिए, तारीख में मौजूद है, तारीख में मौजूद है। औकाफ मदीने में, मदीने के अतराफ में, खैबर के अतराफ में और यम्बु तक, यम्बु आज भी ये शहर मौजूद है और ममलिकत अरबिया के बड़े शहरों में, बड़े सनती और तिजारती शहरों में शुमार होता है। ये यम्बु तकरीबन पूरा का पूरा शहर मिल्कियत है अली की। कुछ जमीनें रसूलुल्लाह ने अता की, कुछ जमीनें अली ने अपने कुव्वत बाजू से कुएं खोद खोद कर पानी निकाल कर जमीनों को सैराब करके नखलिस्तान लगा के उसे गुल गुलजार बना के और तरक्की दी, और वहां फिर उन बागों में काम करने वाले मजदूरों को लाके बसाया और फिर उन औकाफ को उन्हीं मजदूरों पे वक्फ कर दिया। तवज्जो है, जो बंजर जमीनें थी उन जमीनों में जाते थे, बंजर जमीनों का हुक्म है शरीयत में, तहजीर का हुक्म है, अहियाए मवाद का हुक्म है, जो मुर्दा जमीनें हैं जो उन्हें जिंदा कर ले वो जमीन का मालिक, शरीयत का हुक्म है, जमीन के खालिक और जमीन के मालिक अल्लाह ने जमीनों की मिल्कियत हासिल करने का एक तरीका ये बताया है कि जो जमीनें बंजर हैं बेआबो गया हैं, कोई शख्स जाए और अगर उन जमीनों को सैराब करे, उन पे काश करे, उन्हें मुस्मेरे समर बना ले, उसे मुफीद बना ले, वो उसका मालिक है। इस पर अमल अली इब्न अबी तालिब अलैहिस्सलाम ने किया।
وادی عقیق، یہ مسجد شجرہ، یہ ابیار علی. آج تک ابیار علی کہتے ہیں یا نہیں؟ بیر علی، ابیار علی یعنی کیا؟ یعنی علی ابن ابی طالب کے کھودے ہوئے کنویں. اقتصاد کے ماہرین کو بتائیے، فوج جنگ کے ماہرین صرف ذکر کرتے ہیں علی کی تلوار کا، کہ اس کا استعمال کہاں ہوتا تھا جنگوں میں. علی نے اپنی تلوار سے اور دوسرے ہتھیاروں سے زمینیں کھود کھود کر پانی کتنا نکالا ہے، اور اسے شہر کے شہر، نخیل کے نخیل، نخلستان بنا دیے. اور ایک روز صبح علی ابن ابی طالب نے اپنے باغات، اپنے ذاتی باغات، اپنی ملکیت سے آنے والے مال ہزاروں درہم تقسیم کرنے کے بعد دامن جھاڑ کے اٹھے، اور جب دوپہر ہوئی تو اپنی تلوار لے کر بازار میں گئے. یہ خرید لو، خدا کی قسم اگر رات کے کھانے کا پیسہ میرے پاس ہوتا تو اپنی تلوار نہ بیچتا. بس اس حد پر آ کر بتا دو، یہ بات قابل فہم ہے؟ عام انسان سمجھ سکتا ہے؟ ہم میں سے، آپ میں سے کوئی یہ کام کر سکتا ہے؟ اپنی ذاتی ملکیت، اپنی زمینوں، اپنے باغات کی کل آمدنی فقیروں میں بانٹ دی. جن فقیروں نے علی کے ٹکڑوں پہ زندگی پائی ہے وہ آج علی کو فقیر کہتے ہیں. ہزاروں غلام خرید کے اپنے پیسے سے آزاد کیا، ہزاروں کنیزیں خرید کر آزاد کی. بس یہ ایک مثال قابل فہم ہے؟ خدا کی قسم بتا دیجئے، قابل فہم ہے کسی کے لیے؟ اپنی زمین، اپنی جائیداد، اپنے باغات، اس کی کل کی کل آمدنی. صبح آئی، ناداروں میں، فقیروں میں، محتاجوں میں تقسیم کی، اور اس طرح دامن چھاڑ کر اٹھے. جب دوپہر ہوئی تو اپنی تلوار لے کر بازار میں گئے ہیں بیچنے کے لیے، اور فرماتے ہیں اگر رات کے کھانے کا میرے پاس پیسہ ہوتا، گھر میں خرچ ہوتا رات کے کھانے کا، تو اپنی تلوار نہ بیچتا. جس طرح علی کی یہ سخاوت سمجھ میں نہیں آ سکتی، اسی طرح نہ علی کی شان عبادت کوئی سمجھ سکتا ہے، نہ علی کی شان معرفت کوئی سمجھ سکتا ہے، نہ علی کا پایہ علمی کوئی سمجھ سکتا ہے، نہ علی کی قدرت کو کوئی سمجھ سکتا ہے. علی ہر اعتبار سے ناقابل فہم ہے. اور بس اب آج جی بھر کے گریا کر لیجئے اور ماتم کر لیجئے گا. خدا کی قسم، ایسے شجاع، ایسے قوی، ایسے شجاع، ایسے سخی، ایسے عالم، ایسے عارف، ایسے عبادت گزار، عبادت حق میں اس طرح غرق اور مستغرق ہو جانے والے، ایسی شخصیت کی شہادت بھی اور کسی طرح ممکن نہ تھی. جتنی حسین شہادت ہے علی کی، جتنی حسین شہادت ہے علی کی، کسی جہت سے کوئی اعتراض وارد نہیں ہو سکتا. نہ ظاہری اعتبار سے، نہ باطنی اعتبار سے. کہتے ہیں کہ بنو عباس کے کسی حکمران نے امام معصوم سے پوچھا کہ یہ بتائیے، کیا آپ کے جد علی ابن ابی طالب کو معلوم تھا کہ مسجد میں ان کا قاتل موجود ہے؟
कहां मालूम था? तो मालूम था वो वार करेगा, कत्ल करेगा, कहां मालूम था? क्या फिर क्यों तशरीफ ले गए? क्या कुरान मजीद में ये नहीं है, ला तुल्कु बिअयदीकुम इला तहलुका, अपने हाथों से हलाकत की तरफ ना जाओ, अपने आप को हलाकत में ना डालो? मुस्कुरा के फर्जंदे अली ने जवाब दिया, तुझे न अली की मारिफत है न कुरान की, ये एतराजात अली पे वारिद नहीं हो सकते। उस पूरे मुकालमे को मैं इस वक्त नकल नहीं कर सकूंगा, लेकिन याद रखें कि अली इब्न अबी तालिब अलैहिस्सलाम को इल्म था। वो अली जिन्होंने मीसम को बताया था तुम्हारी शहादत कैसे होगी, वो अली जिन्होंने कुमैल को बताया था तुम्हारी वफात कैसे होगी, वो अली जिन्होंने रुशैद हजरी को बताया था तुम्हारी शहादत कैसे होगी, वो अली जिन्होंने हबीब इब्ने मजाहिर को बताया था कि तुम कैसे शहीद होगे, मुस्लिम इब्ने औसजा कैसे शहीद होंगे, करबला का वाकया कैसे पेश आएगा, एक एक जुज़ियात अली ने बताई थी। वो अली अपने शहादत के वाकये से वाकिफ नहीं थे, जिनको पैगंबर बता चुके थे। जंग खंदक में जब अली वार करके आए हैं, वो अली का वार जो सकलैन की इबादत से अफजल है, उस जंग में अली की पेशानी भी जख्मी हुई थी। तो पैगंबर ने फरमाया था कि अली, लोग पैगंबर को आके तहनियत दे रहे थे, बस ये फकरा ही सुनकर आप तड़पेंगे। जंग खंदक में अली फातिह होकर आए हैं, और क्या फतह है तारीखी, क्या फतह है अली की तारीखी। लम्हात गुजरते चले जा रहे हैं, अगर एक दो दकीके आज ज्यादा मैं आपके ले लूं तो मुझे काबिल अफू समझिएगा, मगर बात किसी मंजिल तक तो पहुंचानी है। वो यादगार फतह है कि जिसमें पैगंबर ने जब अली जा रहे थे तब भी सनद दी है, और जब अली आए हैं तब भी सनद दी है। जब अली जंग के लिए जा रहे थे तो क्या फरमाया था? बरजल ईमान कुल्लो इलल कुफ्र कुल्ले, आज कुल ईमान कुल कुफर के मुकाबले पर जा रहा है। ये इरशाद कहां है? उसी जंग खंदक में। और जब वापस आए तो क्या कहा? ضربت علي يوم الخندق افضل من عباده الثقلين يا افضل من عباده امتي الى يوم القيامه। जो भी तबीर हो, जो भी तबीर हो, قیام قیامت تک امت مصطفی جتنی عبادت کرے گی اس سب سے افضل علی کی ایک ضربت ہے। क्या عظیم الشان فتح ہے, اور وہ فتح جو اخلاص کا نمونہ ہے, اخلاص علی, इखलास अली। अब बयान का मौका ही नहीं है कि मैं उस इखलास अली की तरफ इशारा करूं जिसे इमाम अबू हामिद गज़ाली ने कीमियाए सआदत में नकल किया, जिसे शारह तिर्मिजी और हकीम तिर्मिजी ने किताब अल मआरिफ में नकल किया, जिसे मौलाना रूम ने अपने हदीस दिल में और मसनवी में नकल किया, जिसमें फरमाया कि अज अली मौज इखलास अमल, अली से पूछो कि इखलास अमल क्या होता है, बंदगी का खुलूस क्या होता है, अली से पूछो, अली से सीखो। उसी जंग में जब अली वापस आए हैं तो तमाम उम्मत रसूल को मुबारकबाद दे रही है, और रसूल की आंखों से आंसू रमा है। एक मंजर ये भी है, कैसे मुमकिन है कि हमारी आंखों से आंसू रमा ना हो? और उस दिन रसूल ने फरमाया है कि अली, मैं वो मंजर देख रहा हूं जब तुम्हारी इसी पेशानी के लहू से तुम्हारी दाढ़ी सुर्ख हो जाए। इन्ना लिल्लाह व इन्ना इलैहि राजिऊन, इन्ना लिल्लाह व इन्ना इलैहि राजिऊन, इन्ना लिल्लाह व इन्ना इलैहि राजिऊन। हम में सकत नहीं है कि हम रिज़न बे कज़ाईही व तस्लीमन लिअम्रे कह सकते। ये सकत ये ताकत हम में नहीं है कि हम रवन बे कवाय कह सकें। रवन बे कवाय अली कह सकते थे या हुसैन। आज हमें पुरसा देना है, अली का पुरसा रसूल को देना है। सल्लल्लाहु अलैका या रसूल अल्लाह, अहसन अल्लाह लक अल अज़ा फी अखीक अली अमीर अल मुमिनीन। हमें अली का पुरसा बीबी जहरा को देना है, हमें अली का पुरसा हसन मुश्तबा को देना है, हमें अली का पुरसा हुसैन को देना है। सआदतमंद हैं आप, खुदा आपकी इबादतों को कबूल फरमाए। बहुत से लोग हम में से भी ऐसे हैं जो माशाल्लाह पढ़ लिख लेते हैं, पीएचडी कर लेते हैं, डीलिट कर लेते हैं, स्कॉलर की हैसियत से उनकी शनाख्त हो जाती है, तो बाज रस्मों पे एतराज करते हैं। ये ताबूत उठाने के क्या मानी है, ये आलम उठाने के क्या मानी है, ये जुलजनाह के क्या मानी है। आज किसी और तफसीली बहस की गुंजाइश नहीं है। आप अपने जज्बात और एहसासात और यहाँ तक कि अपने अफकार के मुअस्सर इजहार के लिए, ऐसे मुअस्सर इजहार के लिए कि इंसान का पूरा वजूद मुतासिर हो और माशरे इंसानी का हर फर्द मुतासिर हो, आपका पैगाम जो दानिश की अदना तरीन सतह पर अवाम है उन तक पहुंच जाए, उसके लिए आप कोई अलामत जरूर रखते हैं। सियासी तहरीकात में कैसे कैसे हुकमा और फलासफा शरीक होते हैं, मगर अलामतें बनाते हैं, स्लोगन्स होते हैं, आपके नारे होते हैं, आपके सिंबल्स होते हैं, आपकी अलामतें होती हैं, ताकि अवामुन्नास समझ जाएं, अवामुन्नास तक आपका पैगाम पहुंच जाए। और आप पूरे वजूद और पूरे विजदान के साथ जिस नजरिए को रखते हैं उस नजरिए की तबलीग का हक अदा कर सकें। हम अली से वाबस्ता हैं और हम चाहते हैं कि पूरा मुआशरा इंसानी इस अली को अपना इमाम तस्लीम करे, जो ऐसा आदिल था, ऐसा आलिम था, ऐसा सखी था, ऐसा जवाब था, ऐसा इबादत गुजार था। और आज हम उसकी शहादत के मौके पर ताबूत उठाते हैं इसलिए ताकि उसके गम में शिरकत की इंतहाई हद तक शरीक होने का जज्बा बेदार कर लें। किसी के गम में कहां तक शरीक हुआ जा सकता है। आखिरी हद ये होती है कि हम हमारी जो हदें हैं जमानो मकान में, हमारी हदें क्या हैं कि हम किसी अपने महबूब, अपने माशूक या अपने हबीब को, अपने चाहने वाले को, जिसे हम चाहते हैं, उसके गम में शरीक हों, उसके जनाजे में शरीक हों, उसे कब्र तक पहुंचाएं, उसके बाद मुमकिन हो किसी के लिए तो उसके साथ भी जा सके, मगर मुमकिन नहीं है ना, मुमकिन नहीं है ना। इसलिए ये ना समझिए कि ये रस्में बेमानी रस्में हैं, इन रस्मों की बड़ी अहमियत है। ये आलम वो है जो कयाम कयामत तक सरनिगो होने वाला नहीं है, और ये ताबूत इसलिए उठाते हैं ताकि हम गमे अहले बैत में शरीक हो जाएं। और बस दो तीन फकरे कहूंगा, वक्त नहीं रह गया कि मैं जी भर के इस वक्त जो ख्यालात आ रहे हैं उसे भी बयान कर सकूं। बस एक जुमले में कहूंगा, जरा मेरे साथ आप अपने आप को पहुंचाइए, अपने जहन को पहुंचाइए, अपने कल्ब को पहुंचाइए, पूरे वजूद के साथ तसव्वुर कीजिए कि 21 रमजान सन 40 हिजरी खाने आली से एक ताबूत निकल रहा है। या अली, फिर अर्ज करूंगा या अली, हम रो रहे हैं, गरिया कर रहे हैं आपके गम में, मगर आपसे एक बात कहना चाहते हैं, या अली मुबारक हो, आपको शहादत नसीब हुई, आपके बेटों ने आपको हुस्न दिया और आज तक वो मकाम बाकी है जहां पे लेटाकर हुस्न दिया गया था। खुदा आपसे
سب کو توفیق عطا فرمائے کہ آپ جا کر کربلا میں، نجف میں، کوفے میں ان مقامات کی زیارت کریں، ان عتبات عالیہ کی زیارت کریں. کوفے میں وہ خانہ علی موجود ہے کہ جس گھر میں جناب امیر المومنین کو غسل دیا گیا تھا، وہ حجرہ موجود ہے جہاں غسل دینے کے بعد کفن پہنایا گیا تھا، وہ کفن پہنایا گیا تھا جو کفن رسول میں سے بچا ہوا کفن تھا، وہ علی کو دیا گیا. یا علی مبارک ہو، غسل دیا گیا آپ کو، کفن دیا گیا آپ کو. یا علی مبارک ہو، آپ کا جنازہ اٹھائے اور کس شان سے اٹھائے. جبرائیل جنازہ اٹھانے والے ہیں، میکائیل جنازہ اٹھانے والے ہیں، حسن جنازہ اٹھانے والے، حسین جنازہ اٹھانے والے ہیں. میں بس ایک جملہ کہہ کے ختم کر رہا ہوں گفتگو. اس گھر میں جھولے میں ایک دو برس ڈھائی برس کا بچہ ہے، اس بچے کا نام علی ہے، یہ علی ابن الحسین ہے. دو ڈھائی برس کا بچہ جو 38 ہجری میں پیدا ہوا ہے، کوفے میں پیدا ہوا ہے، یہ بچہ جو 38 ہجری میں پیدا ہوا جس کا نام علی نے خود علی رکھا، یہ وہ بچہ ہے جو اپنی معصوم نگاہوں سے دیکھ رہا ہے علی کا جنازہ گھر سے نکل رہا ہے. اور یہی وہ بچہ ہے جب بڑا ہوگا جو کربلا کے پل سے گزرے گا اور یہ دیکھے گا بابا کا لاشا میرے گوروں کا بل پڑا ہوا ہے. رسول کے غم میں گریا کرنے کے لیے زندگی عطا کرے. خدا آپ کو آل رسول کے غم میں گریا کرنے کے لیے زندگی عطا کرے. یاد آ گئی نا وہ روایت کہ جب آل علی آل رسول کربلا میں اسیر کیے گئے تو اس طرف سے لے جائے گئے جہاں حسین کا لاشا بے گور و کفن پڑا ہوا تھا. بیویاں ناقے پر سوار کی جا چکی تھی، نہار ناقا کہتے ہیں کہ سید سجاد کے ہاتھ میں دے دی گئی. کچھ دور اس طرح چلے گویا ایک غیور بیٹا، ایک غیور بھتیجا اپنی ماں اور بھوبھیوں کو خدا سیر لے کر جا رہا. بھوبھی پوچھتے ناقا پر ہے، اس کی نظر بیٹے پر پڑی، ایک مرتبہ آواز دی علی ابن حسین سید سجاد میں کیا دیکھ رہی ہوں، تمہاری روح تن سے پرواز کیا چاہتی ہے. پلٹ کے فرمایا بھوبھی اما آپ ہی انصاف فرمائے، جوان بیٹا موجود ہو، باپ کا لاشا بھی